यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, आर्थिक सुधारको अभियानमा सहकार्य गर्दै अघि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता, नेपाल सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त, निजामती कर्मचारी अस्पतालका 8 जना कर्मचारी विरूद्ध झण्डै 3 करोड़ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर, इरानमा अमेरिकी हवाई आक्रमण जारी, परमाणु कार्यक्रम अन्त्य गर्नु नै अमेरिकाको लक्ष्य रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को बीच खेल हुँदै।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, व्यवसाय, लगानी, वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनमा थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाइने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको हो। सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ़ने स्पष्ट पार्नुभयो। उहाँले छलफलबाट प्राप्त हुने सुझावलाई गम्भीरतापूर्वक लिने र सम्बन्धित निकाय मार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढ़ाइने बताउनुभयो। यस्तै छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार निजी क्षेत्रबीच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव दिनुभएको थियो। सरकारले गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरूद्धको 2 रणनीति योजना स्वीकृत गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
यस्तै मन्त्री परिषद बैठकले गेटा अस्पताल कैलालीलाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। यसैगरी बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौँका सूरज साक्यलाई नियुक्त गर्ने, विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 र शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 र पर्यटन विधेयक 2082 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले प्रस्तुत गर्नुभएको नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़क राज पौडेलले प्रस्तुत गर्नुभएको पर्यटन विधेयक सभाले स्वीकृत गरेको हो। बैठकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले विनियोजन विधेयक 2083 सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले नेकपा एमालेका सांसद राजेन्द्र राईको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। नेकपा एमालेका सांसद राईले राईको अभिव्यक्तिप्रति सभामुख अर्यालले आपत्ति जनाउँदै मर्यादामा बसेर बोल्न निर्देशन दिनुभयो र राईलाई थप बोल्न दिनुभएन। त्यसपछि एमालेका सांसदहरूले उठेर विरोध गर्नुभएको थियो। सभामुख अर्यालले सांसदहरूले बोल्ने क्रममा सभामुखको अपमान गर्ने गरी भाषा प्रयोग गरेकोमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो। सांसद राईको अभिव्यक्तिप्रति रासोपाका सांसद ज्वाला संग्रौलाले पनि आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। प्रतिनिधि सभाको बैठकको शुरूमा हिजो पनि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै उठेर विरोध गर्नुभएको थियो। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्यायलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन, बाल विवाह न्यूनीकरण र यौनजन्य हिंसाका पीड़ितलाई न्यायको पहुँच सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 विधि विज्ञान प्रयोगशालाको संचालक समितिको बैठक र निर्णयका सम्बन्धमा छलफल भएको छ। समितिको हिजो बसेको बैठकमा राष्ट्रिय सभाबाट पारित भई प्रतिवेदनसहित आएको विधेयकको दफा 7 प्रयोगशाला संचालक समितिका अध्यक्ष अनुपस्थित भएमा सदस्यहरूले तोकेको व्यक्तिले बैठकको अध्यक्षता गर्ने व्यवस्था हटाई समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्न सक्ने व्यवस्था राख्न सांसदहरूले संशोधन प्रस्ताव पेश गर्नुभयो। प्रतिनिधि सभाको गत जेठ 17 गतेको बैठकमा उत्पन्न परिस्थितिको जाँचबुझ गर्न गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढ़ाउन सभामुख डोलप्रसाद अर्यालले संसद सचिवालयलाई निर्देशन दिनुभएको छ। सभामुख अर्यालले प्रतिवेदन अध्ययन पश्चात आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एक राम गिरीले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तीमा उल्लेख छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागि एकाले 2 राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले हिजो जारी गरेको सूचना अनुसार हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले भोलि र पर्सि राहदानी सम्बन्धी सेवा बन्द रहनेछ। यसअघि विभागले असार 19 सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण 2 सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित गरेको छ। प्रदेश सभाको हिजो बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो। विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई थप 5 हिरासतमा राखेर अनुसन्धान गर्न हिजो अनुमति दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर काठमाण्डुको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुङ्गानासहित 8 विरूद्ध 2,91,34,000 रूपियाँ भन्दा बढ़ीको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले अस्पतालका फार्मेसी अधिकृत ढुङ्गानासहित फार्मेसी सहायक लवेन्द्र कुंवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक द्वय विनोद पोखरेल, शर्मिला श्रेष्ठ, फार्मेसी सहायक द्वय केशवराज नेउपाने र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश नेउपानेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। वैदेशिक रोजगारीमा जाने नेपालीहरूले म्यानपावर तथा कामका बारेमा राम्रोसँग नबुझी जाँदा विभिन्न दुर्घटना, ठगी, कानूनी जटिलता तथा अन्य समस्यामा पर्नुका साथै श्रमिकले आफूले पाउनुपर्ने अधिकारबाट समेत वञ्चित हुने गरेका छन्। यस्तो अवस्था आउन नदिन ताप्लेजुङमा सञ्चालन भएको वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जानेहरूका लागि मनोसामाजिक परामर्शका साथै विभिन्न तालिम तथा सिप उपलब्ध गराउँदै आएको छ। ताप्लेजुङबाट संवाददाता माला पालुवाको रिपोर्ट।
ताप्लेजुङको 8 त्रिवेणी गाउँपालिकाका पासाङ शेर्पा उज्जवल भविष्यको सपना बोकेर रोजगारीको लागि साउदी अरब पुग्नुभयो। विदेश पुगेको 18 कार्यस्थलमा गम्भीर दुर्घटनामा परेपछि उहाँको सपना एकाएक चकनाचुर भयो। जसोतसो उपचार त भयो तर दुर्घटनापछि पाउनुपर्ने क्षतिपूर्ति र बीमा बापतको रकम कसरी दावी गर्ने भन्ने जानकारी नहुँदा उहाँ महिनौ दिनसम्म अन्यलमा पर्नुभयो। त्यसपछि आप्रवासी स्रोत केन्द्रको सहयोगमा पुग्नुभएको शेर्पाले हाल सालसम्म 3,00,000 रूपियाँ प्राप्त गर्न सफल हुनुभएको छ।
5-6 महिना वैदेशिक रोजगार बोर्डबाट उहाँ मैले प्रशासनबाट म्यामलाई मेरो तत्कालै अपरेसनहरू गर्नुपर्ने थियो कुरा राखेका थिए, उहाँले हस्ताक्षर गरिदिनु भएर 15-20 दिनमा 3,15,000 आएको
थियो। ताप्लेचुङको ओलङचुङ्गोलाका तेन्जिङ सामदिन भोटे प्रशासन कार्यालयमा स्थापना भएको परामर्श केन्द्रमा भेटिनुभयो। वैदेशिक रोजगारीको तयारीमा रहेका युवादेखि उनीहरूका परिवारहरूलाई सामी कार्यक्रमले विभिन्न किसिमको सेवा उपलब्ध गराउँदै आएको छ। केन्द्रले राहदानी बनाउन आउने सेवाग्राहीलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना, परामर्श, सम्भावित ठगी तथा जोखिमबाट बच्ने उपायबारे जानकारी दिँदै आएको आप्रवासी स्रोत केन्द्र परामर्शकर्ता मीरा निरौलाले जानकारी दिनुभयो। वैदेशिक रोजगारमा गए पनि अपेक्षा अनुसार आमदामी नहुनु, दुर्घटना, बिरामी र मृत्यु जस्ता पीड़ादायक घटनाले धेरै परिवार आर्थिक र मानसिक संकटमा पर्ने गरेका छन्। सामी परियोजनाले स्थानीय तहमा हरेक वडा र विद्यालयसम्म विस्तार गरिएको मनोसामाजिक परामर्श सेवाबाट धेरै नागरिक लाभान्वित भएका छन्। फुङलिङ नगरपालिकाका प्रमुख अमीर महादेन, परियोजना अन्तर्गत आप्रवासी सेवा केन्द्र ताप्लेजुङमा 2082 सालदेखि सञ्चालनमा आएको छ। हालसम्म यस केन्द्रबाट 1,700 भन्दा बढ़ीले सेवा लिइसकेका छन्। माला पालुङ्गा, रेडियो नेपाल, ताप्लेजुङ।
भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन गुठी संस्थान प्रधान कार्यालयका गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालबाट प्रसारित हुँदै आएको रेडियो कार्यक्रम कानूनका कुरालाई थप समय सापेक्ष र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिइएको छ। रेडियो नेपालमा हिजो आयोजित कानूनका कुरा रेडियो कार्यक्रमको समीक्षा कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासुर ढुंगानाले आम नागरिकलाई कानूनका विषयमा सरल ढंगबाट जानकारी दिन कार्यक्रम कोशी ढुंगा साबित भएको बताउनुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले राज्यले निर्माण गरेका कानूनका बारेमा नागरिकसम्म सहज रूपमा जानकारी पुर्याउन संचार माध्यमले पुलको रूपमा काम गर्ने र त्यसका लागि रेडियो नेपाल नै उत्तम विकल्प भएको बताउनुभयो। कानून मन्त्रालयका सहसचिवद्वय हुम बहादुर केसी र अरूणा जोशीले नागरिकको दैनिक जीवनमा आवश्यक पर्ने कानूनका विषयमा जानकारी दिने उद्देश्यले शुरू गरिएको रेडियो कार्यक्रम कानूनका कुरा प्रभावकारी देखिएको बताउनुभयो। सूचना तथा संचार मन्त्रालयका सहसचिव उदय बहादुर राणाले सबै पक्षलाई समेट्ने र समसामयिक विषयहरूलाई समेत समावेश गरेर कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। रेडियो नेपाल समाचार महाशाखाका प्रमुख पवन प्याकुरेल र व्यापार महाशाखाका प्रमुख गोपाल थापाले कानूनको अज्ञानता अक्षम्य हुन्छ भन्ने जानकारी नागरिकसम्म पुर्याउने र राज्यले बनाइएका कानूनबारे नागरिकलाई जानकारी दिने उद्देश्य अनुसार कार्यक्रम प्रसारण भइरहेको बताउनुभयो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 10 जना बिचौलियालाई पक्राउ गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारे अवैध कमिशनको चलखेल गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थानीय तहमा हुने सानातिना विवाद अदालतसम्म नपुग्दै समुदायमै समाधान गर्न मेलमिलाप प्रणाली प्रभावकारी माध्यम बन्दै गएको छ। यही उद्देश्यलाई थप प्रभावकारी बनाउन पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
स्थानीय तहमा हुने विवाद समुदायमै समाधान गर्ने उद्देश्य सहित पर्वतको मोदी गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ। गाउँपालिकाले यसबाट स्थानीय स्तरमै छिटो, सहज र न्यायोचित रूपमा विवाद समाधान गर्न सहयोग पुग्ने विश्वास लिएको छ। मेलमिलाप केवल विवाद मिलाउने प्रक्रिया मात्र नभई समुदायमा विश्वास, सहकार्य र सामाजिक सद्भाव कायम गर्ने प्रभावकारी माध्यम रहेको जानकारी दिनुहुन्छ तालिमका मुख्य सहजकर्ता अधिवक्ता दिलीप पौडे।
न्यायिक समिति र मेलमिलापकर्ता महिलाहरूको भूमिका कानूनको सामान्य ज्ञानमा मात्र सीमित हुँदैन। उनीहरूले आफ्नो अधिकार क्षेत्र, कार्य प्रक्रिया, मेलमिलापका आधारभूत सिद्धान्त तथा निष्पक्षता, गोपनीयता, सक्रिय श्रवण, प्रभावकारी संवाद जस्ता व्यावहारिक सिपलाई राम्रोसँग बुझेर व्यवहारमा लागू गर्न सक्नुपर्छ। यस्ता सिपले मात्र विवादलाई कानून सम्मत, न्यायपूर्ण र दिगो रूपमा समाधान गर्न मद्दत गर्छ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई न्यायिक अधिकार प्रदान गरेको छ, तर कानूनका प्रावधान बारे प्राप्त जानकारी र व्यवहारिक सिपको अभावमा सामान्य विवाद पनि लामो समयसम्म समाधान हुन नसक्ने अवस्था देखिन्छ। यस्ता तालिमले मेलमिलापकर्तालाई कानूनी प्रक्रिया बुझ्न, दुवै पक्षलाई निष्पक्ष रूपमा सुन्न, संवाद मार्फत सहमति खोज्न तथा अदालतको विकल्पका रूपमा समुदायमै विवाद समाधान गर्ने क्षमता विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। पालिकाले आयोजना गर्ने यस्तै कार्यक्रमले स्थानीय न्याय प्रणालीलाई थप प्रभावकारी, सहज र विश्वसनीय बनाउने विश्वास व्यक्त गर्नुहुन्छ। मोदी गाउँपालिका आठकी मेलमिलापकर्ता सुशीला गुरुङ। समुदायमा हुने सानातिना झै झगडा, घरयासी विवाद, साँध सिमाना लेनदेन वा सामाजिक सम्बन्धसँग जोडिएका धेरै विषय समयमै मेलमिलापबाट समाधान गर्न सकिए अदालतको चाप घट्ने मात्र होइन, समुदायमा आपसी विश्वास र सामाजिक एकता पनि बलियो बन्ने कानूनविद, अधिकार कर्मी लगायत पत्रकारको बुझाइ छ। पत्रकार सन्तोष थापा।
यदि मेलमिलापकर्ताहरूका कारण स्थानीय रूपमा भएका सानातिना झै झगडा विवाद समाधान गर्न, निरूपण गर्न गाउँमा नै स्थानीय स्तरमै सहज भएको हामीले महसुस गरेका छौँ।
तालिमबाट प्राप्त हुने ज्ञान, सिप र अनुभवलाई व्यवहारमा उतार्न सके स्थानीय स्तरमा हुने विवाद शान्तिपूर्ण, दिगो र न्यायोचित रूपमा समाधान गर्न थप सहज हुनेछ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
बाँकी समाचार। लामो समयदेखि काठमाडौँको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाड़ीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने 17 जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ। उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका एक स्थित छोर्तेन छोमा खोलामा निर्मित मोटरेबल पुल सञ्चालनमा आएको छ। 75,45,000 लागतमा निर्माण भएको 8.5 मिटर लामो पुलले लोमानथाङ 1 र 2 जोड़ेको छ। राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न 132 केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। सो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत 132 केभी प्रसारण लाइनमा जोड़िनेछ। कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्लाका 9 पालिकाका सबै बालबालिकालाई नियमित तथा छूट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वर्तमान द्वन्द्वलाई युद्ध नभई इरानको परमाणु कार्यक्रम समाप्त गर्ने अभियान भएको बताउनु भएको छ। टर्कीमा सम्पन्न नेटो शिखर सम्मेलनपछि अमेरिकातर्फ फर्किने क्रममा एयर फोर्स वनमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिने उद्देश्यले सैन्य कार्यवाही गरिएको बताउनुभयो। ट्रम्पले इरानले अमेरिकामाथि आक्रमण गरे अमेरिकाले थप कड़ा जवाब दिने चेतावनी पनि दिनुभयो। पछिल्लो अमेरिकी आक्रमणमा इरानलाई ठूलो क्षति पुगेको दावी गर्दै उहाँले इरान सम्झौता गर्न इच्छुक रहेको तर उसले सम्झौताको पालना गर्नेमा आफू विश्वस्त नरहेको बताउनुभयो। यसैबीच अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले इरानमाथि थप हवाई आक्रमण जारी रहेको जनाएको छ। सेन्टकमका अनुसार होर्मुज जलमार्गको सुरक्षामा खतरा उत्पन्न गर्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको हो। इरानी संचार माध्यमहरूका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटहरू भएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लीज सम्झौता रद्द भएसँगै धरान औद्योगिक क्षेत्रमा 5 नयाँ उद्योगहरू थपिएका छन्। नयाँ उद्योग थपिँदा करिब 35 करोड़ रुपियाँ बराबरको स्वदेशी लगानी बढेको र ती उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा भए 350 जना भन्दा बढीको प्रत्यक्ष रोजगारी सिर्जना हुने धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीव नारायण बन्जाडेले बताउनुभयो। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानूनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगहरूको लीज सम्झौता रद्द गरेको थियो। विक्रम सम्बत 2032 सालदेखि सञ्चालनमा रहेको धरान औद्योगिक क्षेत्रमा हाल 35 उद्योगहरू सञ्चालनमा रहेको प्रमुख बन्जाडेले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पटक पटक विद्युत अवरुद्ध हुने ट्रिपिङ समस्या समाधानका लागि विशेष अभियान शुरू गरेको छ। वर्षायाममा बारम्बार विद्युत अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरेको मन्त्रालयले जनाएको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्तालाई निशुल्क हटलाइन नम्बर 1150 वा 1155 सम्पर्क गर्न आग्रह गरेको र गुनासो प्राप्त हुनासाथ नेपाल विद्युत प्राधिकरणले आवश्यक उपकरण सहित प्राविधिक जनशक्ति परिचालन गर्न सक्ने गरी व्यवस्था मिलाएको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। निर्माणाधीन नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै त्यस क्षेत्रका होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुन थालेका छन्। सड़क निर्माणका क्रममा वर्षौंदेखि धुलो हिलो जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो। अहिले सड़क कालोपत्रे भइसकेपछि यात्रुहरूको आवागमन सहज बन्दै गएको र होटलहरू पुनः चलायमान हुन थालेको नवलपुर होटल व्यवसाय संघका अध्यक्ष सन्तोष राणाले बताउनुभयो। यस्तै मध्य प्रदेशको प्रमुख पर्यटकीय केन्द्रको रूपमा रहेको ठोरीमा भारतीय पर्यटकका सवारी साधनलाई निशुल्क प्रवेश पासको व्यवस्था भएसँगै ठोरीको पर्यटन व्यवसाय पनि पुनः लयमा फर्किएको छ। ठोरी स्थित छोटी भन्सार कार्यालयले मंगलबारदेखि भारतीय पर्यटकका सवारी साधनलाई निशुल्क प्रवेशको सुविधा दिन थालेको छ। यसले चार दिनदेखि सुस्त भएको ठोरीको पर्यटन व्यवसाय पुनः लयमा फर्किएको होटल व्यवसायी संगीता लामाले बताउनुभयो। ठोरीको पर्यटन व्यवसाय भारतीय पर्यटकमा निर्भर रहेको र यस क्षेत्रमा 1 अर्ब रुपियाँ भन्दा बढीको लगानी भइसकेको हुनाले पर्यटन व्यवसायलाई चलायमान बनाइराख्न भारतीय पर्यटकका सवारी साधनलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको वीरगंज भन्सार कार्यालयका लेखापाल हृदय नारायण शाहले बताउनुभयो। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बुधबार 30.09 अंकले घटेर 2621.59 बिन्दुमा कायम भएको छ। बुधबार विभिन्न कम्पनीका 84,63,000 कित्ता शेयरहरू 4,82 करोड़ रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
जारी फिफा विश्वकपको क्वार्टर फाइनलको समीकरण पूरा भएको छ। मंगलबार राति अन्तिम 16 खेल सकिएसँगै क्वार्टर फाइनलमा पुग्ने 8 देशको टुङ्गो लागेको हो। अन्तिम 16 पोर्चुगल सहित तीनै आयोजक देश क्यानाडा, मेक्सिको र अमेरिका बाहिरिएका छन् भने ब्राजिल र कोलम्बिया पनि विश्वकपबाट बाहिरिएका छन्। विश्वकपको क्वार्टर फाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्ल्याण्ड, अर्जेन्टिना र स्विजरल्याण्ड पुगेका छन्। अब क्वार्टर फाइनलमा फ्रान्सले मोरक्को सामना गर्नेछ भने स्पेनले बेल्जियमको, नर्वेले इङ्ल्याण्डको र स्विजरल्याण्डले अर्जेन्टिनाको सामना गर्नेछ। क्वार्टर फाइनलका खेलहरू नेपाली समय अनुसार बिहिबार रातिदेखि हुँदैछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को बिहिबार राति 1:45 खेल्दैछन् भने दोस्रो खेलमा शुक्रबार राति 12:45 स्पेन र बेल्जियम खेल्दैछन्। त्यस्तै तेस्रो खेलमा नर्वे र इङ्ल्याण्ड शनिबार राति 2:45 खेल्दैछन् भने चौथो खेलमा स्विजरल्याण्ड र अर्जेन्टिना आइतबार बिहान 6:45 खेल्दैछन्। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको विश्वकप फुटबलको अन्तिम 16 खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दावी गर्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा समक्ष उजुरी दर्ता गरेको छ। संघले बुधबार जारी गरेको विज्ञप्तिमा फ्रान्सेली रेफ्री फ्रान्क क्विन्स लेटेक्सियर र भिडियो सहायक रेफ्री भियार टोलीको छानबिन गर्न तथा उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरिएको छ। इजिप्टले अर्जेन्टिनासँग 3-2 पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। इजिप्ट फुटबल संघका अनुसार टोली 1-0 अघि रहेका बेला मुस्ताफा जिकोले गरेको 1 गोल भियारको सिफारिशपछि अमान्य घोषित गरिएको थियो। उक्त गोल अघि अर्जेन्टिनाका लिसान्द्रो मार्टिन्जेदमाथि फल भएको भन्दै रेफ्रीले निर्णय परिवर्तन गरेका थिए।
अब मौसम सम्बन्धी जानकारी। आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.3 र न्यूनतम तापक्रम 22.1 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरे साँझ 7:09 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, आर्थिक सुधारको अभियानमा सहकार्य गर्दै अघि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता, नेपाल सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त, इरानमा अमेरिकी हवाई आक्रमण जारी, परमाणु कार्यक्रम अन्त्य गर्नु नै अमेरिकाको लक्ष्य रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को बीच खेल हुँदै रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।